مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے، میں ہوں اسد حسن اور پروڈیوسر ہیں فائزہ بخاری، اور آج کے ہمارے اس پروگرام کا موضوع ہے پاکستان کے اندر جاری احتسابی عمل، اس کے اچھے اور برے اثرات، دونوں کا ہم جائزہ لیں گے۔ سامعین، آپ جانتے ہیں جب پاکستان کی اس وقت جو سیاسی صورتحال ہے اس کے اوپر ایک نظر ڈالیں تو پاکستان کے اندر جو سیاسی اشرافیہ ہے وہ مبینہ بدعنوانی کے مقدمات کا سامنا کر رہی ہے، حتیٰ کہ بدعنوانی کے مقدمات کا جن بینچوں کے اوپر سماعت ہونا ہوتی ہے ان بینچوں سے منسلک بعض افراد اپنے معیار زندگی اور اپنی آمدن کے درمیان توازن نہ ہونے کے الزامات کے تحت سپریم جوڈیشل کونسل میں ریفرنسز کا سامنا کر رہے ہیں۔ پاکستان کے اندر وکلاء جو ہیں وہ اس بات پہ اب آواز اٹھا رہے ہیں کہ تمام ججز کا بھی بلا تفریق احتساب ہونا چاہیے، سیاسی خاص طور پہ وہ لوگ جن کے اوپر مقدمات ہیں وہ یہ کہتے ہیں کہ سیاست دانوں کا بھی بلا تفریق احتساب ہونا چاہیے، صرف اپوزیشن کا نہیں ہے، ہونا چاہیے۔ سیاست دانوں بالخصوص اپوزیشن کی اگر ہم بات کریں تو وہ یہ کہتے ہیں کہ ملک میں اصل میں اس وقت سیاسی طور پہ انتقام کا نشانہ بنانے کے لیے یا حکومت اپنے مقاصد کے حصول کے لیے احتساب کو ایک ذریعہ بنا رہی ہے۔ حکومت کے لوگوں کی بات سنیں تو وہ یہ کہتے ہیں کہ یہ مقدمات غیر جانبداری سے ادارے اپنے تئیں اور اپنے ایس او پیز کے تحت چلا رہے ہیں، حکومت کا ایسے کچھ لینا دینا نہیں ہے۔ غیر جانبدار تجزیہ کاروں کی وہ سنیں تو وہ یہ کہتے ہیں کہ کچھ بھی ہے، اگر سیاسی استحکام نہیں ہے اور اس طرح کے ایک دوسرے کے اوپر الزامات ہوں یا ایک دوسرے سے لوگ دست و گریباں نظر آئیں تو اس سے ملک کے اندر سیاسی استحکام جو ہے وہ مفقود نظر آتا ہے اور پھر اس کے اثرات معیشت کے اوپر بھی ہوتے ہیں۔ سو کئی حوالوں سے ہم جائزہ لیں گے اس جاری احتسابی عمل کے اچھے برے اثرات کا۔ ہمارے ساتھ گفتگو کرنے کے لیے موجود ہوں گے فیاض یاسین صاحب، ڈائریکٹر اکاؤنٹبلٹی لیب پاکستان پروگرام کے، راؤ خالد صاحب، سینئر صحافی، تجزیہ کار، کالم نگار اور اپنے ایک ٹیلی ویژن شو کے پولیٹیکل کمنٹیٹر بھی ہیں، ایڈوکیٹ یاسین آزاد صاحب کچھ دیر بعد ہمارے ساتھ ہوں، سو لیگل اسپیکٹ ہیں اس کے اوپر وہ بات کریں گے، فارمر پریزیڈنٹ ہیں سپریم کورٹ بار ایسوسی ایشن کے، مہتاب حیدر صاحب سینئر صحافی ہیں، تجزیہ کار ہیں، بالخصوص معیشت کے اوپر ان کی نظر ہوتی ہے، تو جو معاشی پہلو ہیں وہ ہم ان کے سامنے رکھیں گے۔ پہلے تھوڑا سا احتسابی عمل اور اس کے سیاسی اثرات پہ بات کرتے ہیں فیاض یاسین صاحب سے اور راؤ خالد صاحب سے، دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ راؤ صاحب، جنرلی پہلے تو یہ بتائیے گا کہ جواب دہی کا نظام یا احتساب کا نظام ایک شفاف ہو، یہ کسی بھی ملک کسی بھی جمہوری ڈھانچے کے لیے کتنا اہم ہوتا ہے؟
دیکھیے، یہ اصل شکریہ ایک تو، دوسرا یہ بہت بنیادی چیز ہے، اگر احتساب کا اکاؤنٹیبلٹی کا پروسیس نہ ہو، چاہے وہ مالی ہو یا دوسرے حوالوں سے ہو یا ووٹ لے کے جو لوگ آتے ہیں جو وعدے وعید کر کے آتے ہیں ان کے حساب سے جو ان کی اکاؤنٹیبلٹی ہے وہ ہونی چاہیے، ووٹ کی صورت میں ہو جاتی ہے، الیکشن کی صورت میں ہو جاتی ہے، مالی اگر کوئی مسائل ہیں تو اس کے لیے مختلف ادارے موجود ہیں جو اس کی اکاؤنٹیبلٹی کرتے ہیں۔ تو نو ڈاؤٹ یہ بہت بنیادی جمہوریت کی جو چند ایک بنیادی چیزیں ہیں ان میں بہت امپورٹنٹ یہ چیز ہے کہ احتساب کا عمل ہو تاکہ سیدھی سمت میں چلا جا سکے، لوگ ناجائز فائدہ نہ اٹھائیں، اختیار کا، اقتدار کا اور جو ان کو پاور ملتی ہے کانسٹیٹیوشن کے تحت، قانون کے تحت، اس کا وہ صحیح استعمال کریں۔
فیاض یاسین صاحب، احتساب جمہوریت کے عمل کے لیے کیوں کر اہم ہے مگر شفاف؟
تھینک یو اسد صاحب۔ دیکھیے، جمہوریت کا مطلب ہی یہی ہے کہ آپ کسی دوسرے کے بہاف کے اوپر پاور کو، طاقت کو ازیوم کر رہے ہوتے ہیں، وہ طاقت، وہ اتھارٹی آپ کی اپنی نہیں ہوتی۔ جب آپ دوسروں کے بہاف پہ اس کو استعمال کر رہے ہوتے ہیں تو میرا خیال ہے پھر آپ اکاؤنٹیبل بھی ہوتے ہیں، آپ کا احتساب بھی ہونا چاہیے کہ جو پاور آپ کو امانتاً دی گئی تھی آپ نے اس کا استعمال کیسے کیا، آپ نے اس کو اپنے مفادات کو پروٹیکٹ کرنے کے لیے استعمال کیا یا جو آپ کا مینڈیٹ تھا اس کو فلفل کرنے کے لیے آپ نے استعمال کیا ہے۔ تو میرے خیال ہے یہ بڑا بنیادی سوال ہے، اس کے بغیر تو جمہوریت کا سوال ہی پیدا نہیں ہوتا، کانسیپٹ ہی میرے خیال ہے وہ انویلڈ ہو جاتا ہے۔
ابھی اس وقت پاکستان کے اندر جو ہے آپ احتساب کے عمل کی ایک لہر، میں کہوں گا ویسے تو مختلف ادوار میں یہ لہریں دیکھی گئی ہیں، جو جاری ہے اس میں حکومت وقت کا عمل دخل ہے یا ادارے اپنے تئیں उनकी वो क्रेडिबिलिटी साख क्या है और उनका काम करने के अंदाज़ में पेशा वराना महारतें कितनी है, वो बात का सवाल है। सो क्या हुकूमत के ज़ेर असर है ये जो जारी एहतसाबी अमल है?
ये मुझसे पूछ रहे हैं
जी
असद साहब
पहले आप इसको रिस्पॉन्ड कीजिए।
जी। असद साहब देखिए, ये जो अकाउंटेबिलिटी का जो प्रोसेस है, ये बेसिकली एक इंतजामी मामला है, ये सियासी मामला नहीं है। इंतजामी का मतलब ये है कि जो भी हुकूमत होगी, जो भी पार्टी बरसरे इक्तदार होगी, उसका डायरेक्ट स्टेक ऐसे उसके अंदर नहीं होता। अगर आपने एक इदारे को बना के आपने अगर उसको आजाद कर दिया है, इंडिपेंडेंट कर दिया है, तो ये एक ऑनगोइंग प्रोसेस है। मेरा ख्याल है ये एक तो जैसे आपने बात की, लहरों के अंदर नहीं होना चाहिए, फेजेस के अंदर नहीं होना चाहिए, इट्स एन ऑल आउट प्रोसेस। पाकिस्तान के अंदर बदकिस्मती से ये है कि वो एक टर्म यूज होती है, ग्रोही मफादात। यहाँ पे अगर आप एक ग्रोह के साथ बिलोंग करते हैं, तो चाहे आपने कुछ भी किया हो, वो ग्रोह आपको प्रोटेक्ट करने के लिए सामने होगा। आप वकील हैं तो सारे के सारे वकील आपके हर जुर्म पे पर्दा डालने के लिए आपके साथ होंगे। आप पॉलिटिशियन हैं तो सारे के सारे पॉलिटिशियन आपके जुर्म को छुपाने के लिए आपके साथ मौजूद होंगे। और ये जो उसूल है, ये सारे इदारों के ऊपर जो है वो लागू होता है। और यही वजह है कि ये जो प्रोसेस है, ये लहरों के अंदर होता है। अब मेरा ख्याल है सारे स्टेक होल्डर इसकी, इस प्रोसेस की इंपॉर्टेंस को तो समझते हैं, और ये भी समझते हैं कि जितने भी पावर होल्डर्स थे, उन्होंने उसको अब्यूज किया है, उसको यूज नहीं किया, और इसी वजह से शायद अकाउंटेबिलिटी की जरूरत भी है, इसकी इंपॉर्टेंस भी है। लेकिन अगेन बात जब ग्रोही मफादात की आ जाती है, तो बहुत सारे लोग एक माफिया की शक्ल में एक दूसरे को प्रोटेक्ट करने लग जाते हैं। हर वो बंदा जब आप किसी ग्रोह के साथ एसोसिएट हो जाते हैं, तो उसकी शायद बेसिक टर्म्स एंड कंडीशन ही यही होती हैं कि मेरी जो लॉयलिटी है वो इस बेसिस के ऊपर होगी कि मुझे ऑल आउट प्रोटेक्शन दी जाएगी, जो कि पाकिस्तान में हो रहा है और हम उसको देख रहे हैं।
राव खाले साहब, आपकी राय क्या है? सियासी तौर पर पॉलिटिकली मोटिवेटेड है ये एहतसाब का अमल जो इस वक्त जारी है? कहीं हुकूमत का उसमें अमल दखल है? हुकूमत के लोगों से पूछे, वो कहते हैं कि ये रेफरेंसेस तो पुराने थे और इदारे उनको इन्वेस्टिगेट कर रहे हैं, तहकीकात कर रहे हैं, और ये उसी का नतीजा है कि गिरफ्तारियां हो रही हैं, हमारा इसमें कुछ लेना देना नहीं है। आप क्या ऑब्जर्व कर रहे हैं, मुशाहदा क्या है आपका?
अच्छा देख, तो तारीख है एक पूरी एहतसाब की पाकिस्तान में, जो बदकिस्मती से सियासत से और सियासतदानों से मुंसलिक है। लोगों ने अपने ये ग्रोही मफादात की जो बात हुई, उसके लिए अपने सियासी इख्तदार को तूल देने के लिए, मुखालफिन को दबाने के लिए, ये इसको इस प्रोसेस को इस्तेमाल किया है, बार बार किया है। और उसका हम देखते हैं कि अदलिया को भी उसमें इस्तेमाल करने की कोशिश की गई, फोन कॉल जो बेनजीद के इसमें हम देखते हैं कि जाती है, कितनी सजा दे दें। उसके बाद फिर जिस तरह से आसिफ जरदारी के खिलाफ सारा कुछ होता रहा, मुशर्रफ के दौर में जब हम आते हैं, फिर हम देखते हैं नवाज शरीफ के खिलाफ वही कुछ होता है जो नवाज शरीफ अपने सियासी मुखालफिन के साथ कर रहे थे, और फिर वो केसेस खत्म भी होते हैं। ये भी एक उसका तरीका है मिस यूज ऑफ अथॉरिटी का, नैब की जो जिस तरह से वो केसेस हेल्ड इन अबेंस किए गए, उनको रोक दिया गया, उनकी जमानत रोक दी गई। तो ये एक हिस्ट्री है जिसकी वजह से जितना भी फेयर आप ट्रायल कर ले, जितना भी फेयर प्रोसेस कर ले, तो जब तक क्रेडिबिलिटी नैब अपनी एस्टेब्लिश नहीं करता बियॉन्ड डाउट, उस वक्त तक आप इसको सियासी रंग इसको दिया जाता रहेगा। गवर्नमेंट भले इनकार करे, अपोजिशन इल्जाम लगाए ना लगाए, वो उस हिस्ट्री की वजह से एक बैगेज जो है वो उसको प्रिंट करता है ये पूरे प्रोसेस को। इसलिए जब तक नैब की क्रेडिबिलिटी एस्टेब्लिश नहीं होगी, ये प्रोसेस इसी तरह से मशकूक रहेगा।
और शक की सिर्फ सिर्फ नैब नहीं, बाकी अदालती मामलात भी आप देख लें, ये देखा गया है कि मुकदमात बनते हैं अपोजिशन में होते हैं, और जब हुकूमतें बनती हैं तो वो मुकदमात एक एक करके उनके फैसले आने लगते हैं और वो फेवर में होते हैं। सो इसका मतलब यह है कि ज़ाहिर अदालतों से ऊपर भी ये लेबल हटाना इतना आसान नहीं है कि वहाँ पर वो इन्फ्लुएंस या इस्तेमाल नहीं होता है। सो ये जो तहरीक इंसाफ की हुकूमत है, उसका तो ख़ास तौर पे ये दावा रहा है कि वो आज़ाद इदारे बनाना चाहती है और उसके अंदर किसी को उंगली उठाने की गुंजाइश ना मिले। सो वो अपने इस वादे पे या इस कम अज़ कम ये तासर देने में कामयाब हुई है कि अदालती निज़ाम हो या अकाउंटेबिलिटी का निज़ाम हो, उसमें उसका कुछ लेना देना नहीं है, या कम अज़ कम वहाँ पर कोई असलाहत उसको बेहतर बनाने की कोशिशें?
देखिए, जो आईनी और कानूनी तौर पे अगर देखा जाए, तो नैब एक इंडिपेंडेंट बॉडी है, अदालतें इंडिपेंडेंटली काम करती हैं, जुडिशरी बिल्कुल एक अलहदा शुबा है और उसका आजादी भी इंश्राइंड है कॉन्स्टिट्यूशन के अंदर। गवर्नमेंट ये हेल्प कर सकती है कि अगर उसके लोग जैसे आते हैं, अलीम खान जैसे आए या और लोग आते हैं, तो उसमें वो गवर्नमेंट अपना इंफ्लुएंस यूज ना करे। अगर वो प्रोसेस होता है तो वो नॉर्मल प्रोसेस हो, और उसका जो ट्रायल है अगर तो उसमें अगर सजा होती है किसी को, पकड़ा जाता है, कोई जेल में जाता है, रिमांड पे जाता है, तो गवर्नमेंट किसी तरीके ये नजर ना आए, ना बयान की सूरत में ना अमली सूरत में उसकी हेल्प करते हुए, वो उस प्रोसेस को स्ट्रेंथन करने में अगर गवर्नमेंट मदद करती है तो गवर्नमेंट की इम्पार्शियलिटी एहतसाब के अमल की हद तक और अदालती अमल की हद तक वो फिर एस्टेब्लिश होगी, वो स्ट्रेंथन करेगी अल्टीमेटली इस पूरे प्रोसेस को और क्रेडिबिलिटी उस प्रोसेस की एस्टेब्लिश करेगी। होता यह है कि जब कोई गवर्नमेंट का पकड़ा जाता है तो उस पर भी बयान आने शुरू हो जाते हैं, उसकी बेल होती है तो फिर उस पर इल्जाम लगने शुरू हो जाते हैं, तो ये अब जब तक ये पूरा प्रोसेस एक पूरे तरीके से गवर्नमेंट उसको सपोर्ट करे अमली तौर पे और क्रेडिबिलिटी एस्टेब्लिश करने में हेल्प करे, तो फिर जाके ये शॉर्ट टर्म नहीं होगा, मेरे ख्याल लॉन्ग टर्म जाके होगा, लेकिन ये होना है बिलाकर, क्योंकि इसके बगैर आपकी ना जमहूरियत चल सकती है, ना आपकी इकोनॉमी चल सकती है, ना आपका पूरा सिस्टम चल
सकता है। यही हमारे इसलिए मौजूद भी है कि इसके मईशत पे भी असरात हैं, सियासी इस्तेकाम अगर नहीं होगा तो मईशत और स्टॉक मार्केट और ये सारी चीज़ें वो भी मुस्तकम नहीं होंगी। फैयाज़ यासीन से भी ये बताइएगा, क्रेडिबिलिटी की बात की है राव खालिद साहब ने, सो क्रेडिबिलिटी साख यानी एक हुकूमत की साख हो और वो ये लोगों को यकीन दिलाए, हत्ता कि मुखालिफ पार्टियाँ जिनके ऊपर अगर वो बज़ाहिर ज़ेर अदाब नज़र आती हों तो उनको यकीन हो कि इसमें हुकूमत का अमल दखल नहीं है, और दूसरी तरफ जो एहतसाब के इदारे हैं उनके भले वो सरबराहान हैं उनकी साख भी अच्छी हो। सो अगर उनकी साख अच्छी ना हो, हुकूमत की साख अच्छी ना हो, तो ये तो हमेशा शक व शुबात कहना चाहिए कि वो उससे उसके ज़ेर असर ही होगा पूरा एहतसाब का अमल।
मेरे ख्याल से साहब आपने खुद ही बात का जवाब दे दिया, इदारे जो होते हैं वो अफराद से बने हुए होते हैं, इंडिविजुअल से बने हुए होते हैं, और अगर अफराद की वो साख नहीं होती है, वो क्रेडिबिलिटी नहीं होती है, तो उसका मतलब है कि इदारों की भी क्रेडिबिलिटी नहीं होती है। अब ये इन्होंने जो प्रोसेस रखा हुआ है, फॉर एग्जाम्पल नैब के चेयरमैन को अपॉइंट करने का, ये भी एक तरह से सियासी पोस्टिंग होती है, उसमें जाहिर अपोजिशन और जो रूलिंग जो लोग होते हैं वो आपस में मशवरा करते हैं। मेरा ख्याल है इंतजामी पोस्ट को एक इंतजामी तरीकेकार के तहत ही उसकी अपॉइंटमेंट होनी चाहिए, फिर ये कि कभी उसका एक मिलिट्री जनरल होता है, कभी उसका जज होता है, क्या कोई अकाउंटेबिलिटी का कोई टेक्नोक्रेट उसको हायर नहीं किया जा सकता, ऐसा शख्स जिसकी क्रेडिबिलिटी जो वो एस्टेब्लिश हो। प्रॉबेबली मैं सिर्फ मिसाल के तौर पर नाम इस्तेमाल करना चाहूंगा, जैसे शायद डॉक्टर शोएब सडल हैं, ऐसे लोग जिनकी तकनीकी महारत जो है इदारा तामीर करने में और इस किस्म के एंटी करप्शन के प्रोसेस के अंदर जिनकी एस्टेब्लिश्ड है। ऐसा क्यों होता है कि जब ये इन पोजीशंस के लिए लोगों को हायर किया जाना होता है तो उन पोजीशंस को कंटेस्ट किया जाता है, नामों के ऊपर एतराज लगाया जाता है, और जो भी नाम प्रपोज किए जाते हैं दोनों साइडों से, आपने अक्सर देखा होगा उनमें से तकरीबन सारे लोगों की जो सियासी एफिलिएशन होती है वो बड़ी विजिबल होती है, बड़ी अपेरेंट होती है। जो बाखबर हल्के होते हैं, जो मीडिया के लोग हैं, आप जैसे दोस्त हैं, उनको बहुत अच्छी तरह मालूम होता है कि ये इनके जो लिंकेजेस हैं ये कहाँ से शुरू होते हैं, वो कहाँ तक जाते हैं। तो जब टॉप मोस्ट पोजीशन ही इतनी ज्यादा कंट्रोवर्शियल हो जाती है वन वे और दी अदर, तो नीचे जो लोग बैठे हैं उनको फिर आप, मेरा ख्याल है उनकी साख के बारे में, उनकी क्रेडिबिलिटी के बारे में आपको असेस करने की जरूरत नहीं है, इट्स नॉट अ रॉकेट साइंस, बड़ी विजिबल हो जाती है। जब तक मेरा ख्याल है ये नहीं होता न्यूट्रल बेसिस के ऊपर सारे स्टेक होल्डर्स को बिठा के, आप अगर इसको अगर इस इदारे को आपने चलाना है, जब तक इनकी हायरिंग नहीं होती और जो ट्रू इंडिपेंडेंस है जब तक वो नहीं होगी, मेरा ख्याल है तब तक ना क्रेडिबिलिटी होगी और ये प्रोसेस सारा ऐसे ही कंट्रोवर्शियल रहेगा।
राव खालिद साहब, एक सवाल है, पाकिस्तान में ऑफ कोर्स इसके ऊपर बात नहीं होती है, लेकिन एक इंटरनेशनल मीडियम है और इजहार के सारे कहना चाहिए कि चैनल वो खुले हैं। अभी हाल ही में सोशल मीडिया के ऊपर एक वीडियो वायरल हुई है जिसमें चेयरमैन नैब जो हैं वो अलेजली उस वीडियो में इन्वॉल्व हैं। अगर ये यूरोप के किसी भी तरह जमहूरी मुल्क के अंदर ऐसा होता सो बड़ी सख्त अकाउंटेबिलिटी वहीं पर हो गई होती, सिर्फ ये कह देना या तरदीद आ जाना ये काफ़ी ना समझा जाता, बाकायदा फोरेंसिक्स होते, क्योंकि क्रेडिबिलिटी मुतासर हो रही है। एक फ़र्द कोई भी हो, अगर वो किसी भी अहदे पे बैठा है और किसी भी तरह के वो इमोशनल हो, वो फिज़िकल हो, वो फाइनेंशियल हो, उन फेवर्स के अगेंस्ट बज़ाहिर कुछ फेवर्स कमिट करता हुआ नज़र आ रहा हो, सो क्रेडिबिलिटी बहुत मुश्किल से दो चार हो जाती है, बल्कि वो पूरा अमल जो है वो आलूदा हो जाता है। पाकिस्तान में इसके ऊपर, इसके बावजूद कि इतना इंडिपेंडेंट मीडिया है, सोशल मीडिया के ऊपर ट्रॉलिंग ज़रूर हुई लेकिन कोई सॉलिड डेवलपमेंट नहीं हुई है। सो ये जो अगेन मैं अगर डायरेक्टली कहूँ कि पाकिस्तान के अंदर नेशनल अकाउंटेबिलिटी ब्यूरो जो है उसको अपनी साख के लिए, अपने मुतसब आला की साख के लिए क्या करना चाहिए, और ख़ास तौर पर एक स्कैंडल आने के बाद क्या असूली तौर पर होना चाहिए था?
देखिए यही बुनियादी बात है ना, अब ये चेयरमैन जब तक हैं, ये एक इशू हमेशा रहेगा उनकी जात के साथ, जो एक मंत्री आम पे आया, और एक ऐसी खातून का इशू है जो जिसके खिलाफ केसेस है
जी।
हम कतर नजर उसके के वो उनकी गुफ्तगू क्या थी, ठीक है, जेस्चर्स क्या थे, किस तरह से मुलाकात हुई, उसको आप इग्नोर करते हैं बिल्कुल टोटली, एक नॉर्मल तरीके से ले लें उसको। लेकिन वो खातून मुलव्वस है, उसके खामद मुलव्वस है, बहुत 14 केसेस है मेरा ख्याल है उनके कम से कम, उनका उनके ऑफिस में बैठ के इस तरह दोस्तों की तरह गपशप करना, नॉर्मल गुफ्तगू अगर हो, वो हम बाकी चीजें छोड़ देते हैं, वो इटसेल्फ बहुत बड़ा सवालिया निशान है। मेरी असल ऑन लाइटर साइड, मेरी बड़ी बाखबर बंदे से बात हुई,
मैंने
कहा ये जो हुआ है इस पे क्या आप समझते हैं, उन्होंने कहा एक्चुअली एक इंग्लिश का जुमला उन्होंने बोला, Nobody wants him, but everybody needs him. तो ये देख ले, ये जो कंपल्शन जब आ जाती है, मजबूरियां आ जाती हैं इदारों की हो, भले इंडिविजुअल की हो, तो वो फिर कंप्रोमाइज होता है, फिर क्रेडिबिलिटी कहाँ से आएगी?
तो फिर तो क्या अगेन, फिर तो जी गवर्नमेंट की भी क्रेडिबिलिटी नहीं है ना, प्राइम मिनिस्टर फिर तो गवर्नमेंट की भी क्रेडिबिलिटी। देखिए मुझे मालूम है कि चेयरमैन नैब की अपॉइंटमेंट के लिए या उनको सैक करने के लिए एक पूरा एक मुश्किल रास्ता है, लेकिन ये बहुत बड़ा इशू था, इसको इवन अगर पार्लियामेंट के अंदर भी कोई ला के बात करता तो कोई ना कोई रास्ता उसमें से निकल आता कि क्या करना है। लेकिन जैसे आपने कहा कि हर बंदे को उसकी ज़रूरत है, सो ऑफकोर्स फिर ये तो कहना चाहिए कि कुएँ के अंदर कोई चीज़ पड़ी हुई है नापाक, तो जब तक वो नहीं निकाली जाएगी तो कुआँ तो पाक नहीं होगा, और हर एक को इसी
जितने मर्जी डोल आप निकाल ले उसमें से, क्या फर्क पड़ेगा, तो क्रेडिबिलिटी कैसे एस्टेब्लिश होगी? यही एक बुनियादी चीज है जो मैं शुरू में यही बात की कि जब तक उस इदारे की क्रेडिबिलिटी नहीं होगी, आप भले जितना मर्जी शफाफ निजाम ले आए,
सही
ट्रायल हो जाए उसका, आखिर पे वो उस पर एक उंगली जरूर उठेगी कि नहीं ये बंदा ठीक नहीं था।
एग्जैक्टली, देखिए अगर आपका चीफ मुहतसिब भले कोई फिजिकल फेवर्स के लिए बज़ाहिर फेवर्स देते हुए नज़र आए, तो क्यों ना ये सोचा जाए कि वो कभी ना कभी किसी ओहदे के लिए, किसी पोस्ट के लिए, किसी माली मनफियत के लिए भी वो फेवर दे सकता है, या उसके ताबे या उसके ज़ेरे असर उसके फैसले हो सकते हैं। सो ये बहुत बड़ा सवाल है। एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आते हैं और गुफ्तगू को जो जैसे एकेडमिक अंदाज में हम आगे बढ़ा रहे थे उस पर बात करते हैं।
उर्दू VOA के फेसबुक पेज पर अब न्यूज बुलेटिन भी, पीर से जुमा पाकिस्तानी वक्त के मुताबिक रात 8, 9, 10 और 11 बजे। हमारे फेसबुक पेज की आईडी है www.facebook.com/voaurdu।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है राउंड टेबल, में हूँ असद हसन और प्रोड्यूसर है फायज़ बुखारी। बात हम कर रहे हैं पाकिस्तान के अंदर जारी एहतसाबी अमल, उसके अच्छे या बुरे असरात के ऊपर। हमारे साथ मौजूद हैं राव खालिद साहब, सीनियर सहाफ़ी, तजिया कार, फयाज़ यासीन साहब, डायरेक्टर अकाउंटेबिलिटी लैब पाकिस्तान प्रोग्राम, और अब भी हमें ज्वाइन किया है यासीन आज़ाद साहब ने, साबिक सदर हैं सुप्रीम कोर्ट बार एसोसिएशन के, माहिर कानून है, किसी तारुफ के मोहताज नहीं है। यासीन आज़ाद साहब, हम एक तो जेनेरिक बात कर रहे हैं कि एहतसाब का अमल किसी भी मुल्क, किसी भी निज़ाम और ख़ासतौर पर एक जमहूरी ढांचे के लिए कितना ज़रूरी होता है, दोनों पैनलिस्ट उस पर राय दे चुके हैं। पाकिस्तान में देखा यह गया है कि वहाँ पर गिरोह जो हैं वो इकट्ठे हो जाते हैं, अगर एक सियासी जमात का सरबरा अगर उसकी गिरफ्तारी होती है या उनको मुबैना बदनवानी के मुकदमात में इन्वेस्टिगेट किया जाता है, तो वो पार्टी जो है वो ग्रुप बना लेती है। अगर दूसरी पार्टी के साथ भी हुआ तो वो दोनों भले आपस में हरीफ हों, वो भी मुत्तहिद हो जाती हैं। वो कला जो हैं वो किसी जज के ख़िलाफ़ रेफरेंस जाए तो वो मुत्तहिद हो जाते हैं, फिर उसमें खैर तकसीम भी आ जाती है अपने अपने। सो ये गिरोही तकाज़ों से आगे निकल के जो एहतसाब का अमल है वो उसकी साख को कैसे यकीनी बनाया जाए कि किसी भी तबके, किसी भी पार्टी, उसको ये शक ना हो कि कोई विक्टिमाइजेशन हो रही है, लिहाजा जो भी ट्रायल होगा वो फ्री होगा और वो फेयर होगा।
थैंक यू वेरी मच, मैं आपके सवाल का डायरेक्ट जवाब देता हूँ। मेरा शुरू से मौकफ ये रहा है कि नेव ऑर्डिनेंस जो था 99 का, वो किसी पार्लियामेंट ने नहीं बनाया, बल्कि एक डिक्टेटर ने ताकत के बलबोते पे जब एक इलेक्टेड गवर्नमेंट को रिमूव किया और फिर उसके बाद नैब के कानून को बनाया, और जाते जाते नैब के कानून के मुताबिक वो है जो है ना उसको लीगल प्रोटेक्शन 270AA में देके चला गया। अब नैब के कानून में ये कहाँ लिखा हुआ है कि एक मर्डर केस जो होता है, मर्डर केस में जब आप इन्वेस्टिगेशन करते हैं तो वो 14 दिन के अंदर कंप्लीट होती है और जो भी है चलान आप पेश कर देते हैं, कानून बिल्कुल वाजिया है। नेब का कानून वो वैध कानून है जिसमें 6-6 महीने तक बंदा कस्टडी में रहता है, आप इन्वेस्टिगेशन करते रहते हैं, आपको पता ही नहीं होता कि आपने क्या पेश करना है क्या नहीं करना। मैं तो एक बात बिल्कुल क्लियर अंदाज से कहता हूँ, वो ये कि इत्साब का अमल होना चाहिए, बिला तफरीक होना चाहिए, जिस तरह हमारे आइन के आर्टिकल कहते हैं कि हर एक आदमी के बुनियादी हकूक बराबर है।
और इत्साब करने वालों की भी क्रेडिबिलिटी होनी चाहिए कि उनको ऊपर कोई शक ना करे,
बिल्कुल,
भले वो चेयरमैन हो भले वो वजीर आजम हो।
क्योंकि आप, मैं अगर इसकी मिसाल इस तरह से दूं कि आप ये देख लें कि सपोज शहबाज शरीफ की बेल हुई तो नेब अथॉरिटी सुप्रीम कोर्ट में बेल को कैंसिल करने के लिए चली गई, कई दूसरे ऐसे केस हुए बेल कैंसिल करने के लिए वहां चले गए, लेकिन अलीम खान की जब बेल हुई तो नेब ने कोई पिटिशन सुप्रीम कोर्ट में फाइल नहीं की। इसका क्या मतलब है? मतलब यह है कि आप बराबरी की सतह पर इन्वेस्टिगेशन नहीं कर रहे, बराबरी की सतह पर मामला को आगे प्रोसीड नहीं कर रहे। जिस तरह मैं इसकी मिसाल इस तरह देता हूँ कि आप पीपल पार्टी की क्यादत पे भी इल्ज़ाम लगा रहे हैं, मुस्लिम लीग नून की क्यादत पे भी इल्ज़ाम लगा रहे हैं, लेकिन आज जो मौजूदा हुकूमत है उस मौजूदा हुकूमत के अंदर 80% वो लोग बैठे हुए हैं जो जनरल परवेज मुशर्रफ की पैदावार हैं, और उनमें से कई मिनिस्टर ऐसे हैं जो अरबों रुपए की करप्शन के अंदर इन्वॉल्व हैं। मैं उसकी मिसाल ज़ुबैदा जलाल की देता हूँ, मैं उसकी मिसाल सुप्रीम कोर्ट ने आजम स्वाति के खिलाफ किया, जस्टिस साकिब निसार के रिटायर होने के बाद वही आजम स्वाति दोबारा मिनिस्टर बन के सामने आ गया। ये फैसल वाडा है, उनके खिलाफ अभी सिंध हाई कोर्ट में एक केस दाखिल हुआ जो उन्होंने बैंक से कर्जा लेके खा लिया, 2006 में कर्जा लिया था, अब 2019 है, अभी तक उन्होंने वापस नहीं किया। दूसरा केस बैंकिंग कोर्ट में पेंडिंग है, वो भी 2006 का है, एक 9 करोड़ का, एक 12 करोड़ का है। तो आप अगर इत्साब करते हैं तो आप ये देखें कि जो आपकी हुकूमत के लोग हैं जिनके खिलाफ सीरियस एलिगेशन है, आप उनके खिलाफ इन्वेस्टिगेशन करें, तब ये जो दूसरे लोग शिकायत करते हैं कि इत्साब बिला तफरीक नहीं हो रहा, तो शायद मामला बैलेंस हो। परवेज खटक के खिलाफ सीरियस एलिगेशन है, 22 अरब का प्रोजेक्ट 70 अरब में चला गया, कोई इन्वेस्टिगेशन नहीं हो रही। सवाद की जमीन का एक लंबा चौड़ा चक्कर है, 270 एकड़ के करीब जमीन है, उस आदमी के खिलाफ कोई इन्वेस्टिगेशन नहीं हो रही, कोई रेफरेंस फाइल नहीं हो रहा। केपीके के अंदर जो इत्साब कमीशन बना था, उस इत्साब कमीशन के जो सेक्रेटरी थे उन्होंने निजी चैनल को 1 घंटे का इंटरव्यू दिया, और इंटरव्यू देते हुए उन्होंने कहा कि इत्साब कमीशन में जब केपीके में बना तो हमने 80 करोड़ रुपया कौमी खजाने से खर्च किया, वापस हासिल सिर्फ हमने 15 लाख हासिल किया, बाद में उस इत्साब कमीशन को भी वाइंड अप कर दिया गया। इसी तरह हमारे सिटिंग जो प्राइम मिनिस्टर हैं, हेलीकॉप्टर का मिसयूज, वो रेफरेंस अपनी जगह पर पेंडिंग है। तो सिंपल, या ड्यूल नेशनलिटी वाले बहुत सारे लोग हैं, आपने जिस तरह उनके खिलाफ पहले सुप्रीम कोर्ट में कार्रवाई होती थी, अब आजकल वो कार्रवाई एक किस्म की रुक गई, ड्यूल नेशनलिटी वाले लोग भी बड़ी बड़ी इंपॉर्टेंट जगहों पर आके बैठे हैं। लिहाजा आपने जो मुझसे सवाल किया कि सुप्रीम कोर्ट के जज का जब मामला आता है या किसी हाई कोर्ट के जज का मामला आता है तो वो क्लास ट्रैक की तरफ जाते हैं, ये करते हैं। मुझे अपने प्रोफेशन में तकरीबन 40-42 साल हो गए, 40-42 साल के दौरान में सुप्रीम कोर्ट में स्पीरियर जुडिशरी के खिलाफ जितने भी रेफरेंस फाइल किए गए आज दिन तक किसी रेफरेंस का फैसला नहीं हुआ। और वक्तन फक्तन पाकिस्तान बार काउंसिल ने ऑनरेबल सुप्रीम कोर्ट से जो रेफरेंसेस पेंडिंग हैं उनकी कापियां मांगी, हमें नहीं दी गई। अब जब वे खास जो हमारे यहाँ ताकत है, जिसको हमारे यहाँ जहाँ पर एस्टेब्लिशमेंट कह रहे हैं, कि जब उनकी तरफ से कोई आता है तो शौकत सिद्दीकी को फारग करके घर भेज दिया जाता है, फर्क को फारग करके घर भेज दिया जाता है। जस्टिस फयाज इसहाक का क्या कसूर है? हमारा ये कहना है कि जस्टिस फयाज इसहाक का मामला अगर था तो वो FBR का था मामला, पहले ये मामला FBR।
हाँ, चीफ जस्टिस ने कहा है ना कि अल्टीमेटली उनकी उनके केस का फैसला जजों के पास आना है, जजों ने करना है। सो जज साहिबान के ऊपर तो आपको भरोसा है ना, जजों का मामला जज साहिबान के पास ही जाएगा?
जज साहिबान नहीं, मैं पास्ट की बात करता हूँ कि मेरी लाइफ में आज दिन तक रेफरेंसेस का फैसला नहीं हुआ, लेकिन इस केस में आपने इमीडिएटली डेट फिक्स कर लिया, प्रोसीडिंग कर रहे हैं। मेरा आज भी ये कहना है कि ये रेफरेंस जो मौजूदा हुकूमत ने दाखिल किया उसने अपनी मर्जी से नहीं किया, उन्होंने फैजाबाद धरने کے معاملے میں جو لوگ جیسے فیض صاحب سے ناراض ہیں ان کے کہنے پہ آپ نے یہ ریفرنس فائل کیا.
اس میں آدم ذرا
یہ بات کرتا ہوں
راؤ خالد صاحب, ذرا اس کے سیاسی زاویے بتائیے گا. انہوں نے کئی ایک مثالیں دی ہیں کہ حکومت کے اپنے اندر ایسے لوگ ہیں جو ٹینٹڈ ہیں یا جن کے اوپر الزامات ہیں, اگر اسی شد و مد کے ساتھ ان کے مقدمات کا بھی پیچھا کیا جائے یا ان کے مقدمات کو آگے بڑھایا جائے تو پھر یہ اعتراض کی گنجائش نہ رہے, تو یہ بیلنسنگ پاور کون ہوگی؟ پرائم منسٹر خود کہیں کہ بھائی ان کا بھی ٹرائل کریں, یا کہیں پہ لے تو لال سے کام لیا جاتا ہے یا کہیں پہ حکومت کی طرف سے رکاوٹ ہوتی ہے کہ اب ان ایشوز کو ذرا رہنے دیں یا سرد خانے میں ڈال دیں؟
اسد, میں نے ایک جنرل بات کی تھی پہلے بھی کہ جو کریڈیبلٹی کا ایشو ہے نیب کا, وہ اس لیے ہے کہ بہت سے اس کے پہلو ہیں. چیئرمین صاحب کا اپنا ہو گیا, ان کا جو پروسیس رہا, ایک ہسٹری جو رہی اس کے حساب کے عمل کی, اس کی وجہ سے ہوا. لیکن اس بات سے میں ایگری نہیں کرتا کہ اگر آپ دوسروں کا حکومت کے بندے بھی پکڑ لیں, ان کے بھی پکڑ لیں, تو پھر یہ چیئر ہو جائے گا اور یہ اس کی ساکھ بن جائے گی. اس طرح سے اس کی ساکھ نہیں بنے گی کبھی بھی. آپ بے شک دونوں طرف کے پکڑ کے اندر کر دیں, ان کے خلاف ٹرائل کر لیں. بات یہ جو انفلوئنس ہے, جتنے بھی انفلوئنس یوز ہو رہے ہیں, اس وقت بھی ہو رہے ہیں, جو لوگ پکڑے ہوئے ہیں وہ بھی بہت زیادہ انفلوئنشل لوگ ہیں. کس طرح سے ضمانت ہوتی ہے حمزہ شہباز کی, یہ بھی آپ کو سامنے نظر آتی ہے. کس طرح سے بیل ہو جاتی ہے میاں نواز شریف اور مریم کی, جب وہ جس پہ سپریم کورٹ نے باقاعدہ اعتراض کیا کہ 48 پیج کا فیصلہ ضمانت کے پورے کیس کے میرٹ ڈسکس کر دیے اس میں. تو یہ چیزیں, یہ پرابلمس ہمارے یہاں موجود ہیں. توازن کرنے سے یہ مسئلہ حل نہیں ہوگا. ہر بندہ جہاں پہ بھی بیٹھا ہے اس کو فیئرلی اپنا کام کرنا ہوگا, اور اس کے لیے اکاؤنٹیبلٹی کا پروسیس سارے دارے کا اپنا موجود ہے. سپریم جوڈیشل کونسل اگر موجود ہے, اس نے اگر ججوں کے خلاف ریفرنس آئے فیصلے نہیں کیے, انہوں نے بہت ان فیئر کام کیا, انہوں نے کوئی فیئر کام نہیں کیا. فیصلے نہ کرنا جو ہے اٹسیلف بہت بڑی آپ کہہ لیں کہ کریڈیبلٹی کے نشان ہے کہ آپ کے پاس جب کیس آتا ہے آپ کوئی تو فیصلہ کرے اس کا. اب اسی لیے یہ کوشچن یاسر آزاد صاحب اٹھا رہے ہیں کہ شوکت صدیقی کا کیوں ہو جاتا ہے, قاضی فائز عیسیٰ کا کیس کیوں سنا جا رہا ہے, باقیوں کے کیوں نہیں سنے جا رہے. تو یہ بنیادی طور پہ یہ چیزیں, یہ مسائل حل کرنے والے ہیں, یہ چیزیں حل کرنے والی ہیں. اور خاص طور پہ جو انڈیپینڈنٹ ادارے ہیں, نیب انڈیپینڈنٹ ادارہ ہے, عدلیہ انڈیپینڈنٹ ادارہ ہے, یہ انڈیپینڈنٹ اداروں کو خود اپنے پاؤں پہ زور ڈالنا ہوگا, اپنے طور پہ ان کو اپنی ساکھ اور ان کو اسٹیبلش کرنا ہوگا. یہ توازن سے کبھی ٹھیک نہیں ہوگی چیزیں.
بالکل آپ کا ایک پوائنٹ ہے فیاض یاسین. ایک تو بات یہ ہے کہ جیسے آپ نے ہمارے یہاں بات کی, یاسین آزاد صاحب نے اور راؤ صاحب نے اس کو کاؤنٹر کیا ہے کہ توازن ایک تو نمبرز میں ہے کہ جی دو اپوزیشن کے پکڑے تو دو حکومت کے بھی پکڑ لیں. ایک توازن یہ ہے کہ ہر کیس میرٹ کے اوپر ہو, ٹھیک ہے, جو آج نیٹ میں آ گیا ہے کم از کم اسی کا حاج ہو جائے. جو زبیدہ جلال کی آپ نے مثال دی یا اس وقت حکومت کے اندر بیٹھے ہوئے لوگ, تو اصولی طور پہ میں یہ نہیں کہہ رہا کہ وہ پولیٹیکل وکٹمائزیشن ہوتی, لیکن جب وہ ریڈار میں تھے تو دوسری حکومت کے وقت میں انڈیپینڈنٹ نیب یا انڈیپینڈنٹ اکاؤنٹیبلٹی کے ادارے اگر اس وقت اس کو انیشیٹ کر دیتے تو زیادہ بہتر ہوتا. سو فیاض یاسین, آپ کی رائے کہ میرٹ کیس ٹو کیس ہوگا یا بیلنس اس بات پہ ہوگا کہ دو اگر اپوزیشن کے ہیں تو دو ہی آپ نے گورنمنٹ کے بھی پکڑنے, اگر وہ پکڑ لیں تو اپوزیشن پھر بھی یہ کہتی ہے یہ تو بیلنسنگ فیکٹر تھا؟
اشرف صاحب, آپ کو یاد ہوگا کہ جب شروع میں علیم خان کو پکڑا گیا تھا تو مریم اورنگزیب کا ایک بیان آیا تھا کہ ان کی کابینہ کے چونکہ لوگ پکڑے گئے ہیں تو حکومت جب وہ کرپٹ ہے حکومت ریزائن کر دے. ٹھیک ہے, اب وہاں پہ اس کو چیزوں کو بلیک اینڈ وائٹ دیکھا جاتا ہے, گرے ایریاز میں. اگر اس کو میرا خیال اس کو اپریشیٹ کیا جانا چاہیے تھا کہ اگر کوئی پکڑا گیا ہے تو مطلب میرے خیال سے اپریشیبل چیز ہے. اس سے پہلے کب ہوا تھا کہ کسی سٹنگ گورنمنٹ کے لوگ جو ہیں وہ پکڑے گئے ہوں؟ دوسری چیز جو کریڈیبلٹی سے آتی ہے وہ اس چیز سے آتی ہے کہ اگر ایک کیس کو پک کر لیا گیا ہے اس کو کنکلوڈ کیسے کیا جاتا ہے. ہاف ہارٹڈلی کچھ کیسز کو پرسیو کر کے ان کی فائل کو دبا دیا جاتا ہے اور چند ایک کو پک کر کے میرے خیال ہے اس کو کنکلوژن تک لے جایا جاتا ہے, اور کنکلوژن بھی پھر وہ جو ہے وہ آرگیوبلی اس کے اوپر جو ڈیسائڈ ہوتا ہے وہ اس کی روٹس بڑی کمزور ہوتی ہے. تو یہ چیز میرے خیال ہے اس کی کریڈیبلٹی کو افیکٹ کرتی ہے. آپ نے جس مرضی کیس کو اٹھایا ہے اگر وہ ایک لاجیکل کنکلوژن تک پہنچ رہا ہے, اگر وہ لوگ اس کے اندر پلی بارگیننگ کا کوئی کانسیپٹ نہیں ہے, دیکھیں آپ نے پیسے ریکور کر بھی لیے تو جو کرائم اٹ سیلف ہے اس کی پنشمنٹ آپ کو دینی چاہیے, وہ ریگارڈ لیس کے بندے کا اسٹیٹس کیا اور اس کا انفلوئنس کتنا ہے. اگر یہ چیز ہونا شروع ہو جائے, لاجیکل کنکلوژن تک پہنچنا شروع ہو جائے, ایک تو آپ کی کریڈیبلٹی انسٹور ہو جائے گی, دوسرا میرا خیال ہے کہ وہ جو ایک ڈر ہوتا ہے قانون کے حرکت میں آنے کا, اس کی وجہ سے بھی کافی ساری ہمارا جو کرپشن کے ایشوز ہیں وہ ریزالو ہو جائیں گے.
بالکل. ایک ہم بریک لیتے ہیں, بریک کے بعد واپس آتے ہیں, ذرا ہم اس کے سیاسی اور معاشی پہلوؤں کے اوپر بھی ہم بات کریں گے کہ یہ جو جاری احتسابی عمل ہے, یہ جو سیاسی استحکام ہے اس کو کتنا نقصان پہنچا رہا ہے, معیشت کے اوپر اس کے سبب کتنا دباؤ ہے. ایک بریک کے بعد.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
یہ وائس آف امریکہ واشنگٹن ہے, پروگرام ہے راؤنڈ ٹیبل, میں ہوں اسد حسن, پروڈیوسر فائزہ بخاری, اور بات ہم کر رہے ہیں پاکستان میں جاری احتسابی عمل, اس کے اچھے برے اثرات, پروز اینڈ کونس کے اوپر. ہمارے ساتھ موجود ہیں راؤ خالد صاحب, سینئر صحافی تجزیہ کار, ہمیں جوائن کر رکھا ہے یاسین آزاد صاحب نے, فارمر پریزیڈنٹ سپریم کورٹ بار ایسوسی ایشن, اور فیاض یاسین, ڈائریکٹر اکاؤنٹبلٹی لیب پاکستان پروگرام, اور ہمیں مہتاب حیدر صاحب بھی جوائن کر رہے ہیں ڈیلی نیوز کے ساتھ. ان کی وابستگی اور اکانومی ان کی بالخصوص ایکسپرٹیز ہیں, سو بات ہم کریں گے. یہ سوال اور یہ ریفرنسز ضمن میں ہے کہ جب مسلم لیگ نواز کی قیادت مبینہ بدعنوانی کے مقدمات میں ان کو سامنا کرنا پڑا یا گرفتاریاں ہوئیں, تو وہاں سے یہ ایک نعرہ آیا کہ اس سے جمہوریت خطرے میں پڑ جائے گی, اور پاکستان پیپلز پارٹی کے اوپر اور ان کی قیادت کے اوپر آیا تو وہاں سے یہ بات کی گئی کہ فیڈریشن خطرے میں ہے. اور آج بھی بلاول بھٹو زرداری نے جس طرح کا رد عمل دیا اس کے اندر باقاعدہ ایک جس کو کہتے ہیں کہ سندھ کارڈ وہ استعمال کرنے کی ایک خواہش نظر آ رہی تھی, تو اس کے آف کورس جو سیاسی اور معاشی اثرات ہیں وہ بڑے اہم ہیں اور اس کے ساتھ جڑے ہوئے ہیں. پاکستان پیپلز پارٹی یہ بھی کہتی رہی ہے, ذات خود سابق صدر آصف علی زرداری, کہ یہ اگر نیب رہا تو یہ معیشت کو ڈبو دے گا, اس کے ساتھ معیشت اور یہ احتساب ساتھ ساتھ نہیں چل سکتے. کچھ انڈیپینڈنٹ کہتے ہیں کہ احتساب اور معیشت ہی ساتھ ساتھ چلتے ہیں. اینی وے, یاسین آزاد صاحب, اب ذرا ہمیں بتایا گیا کہ مہتاب حیدر صاحب بھی ہمارے ساتھ ہیں, بہت شکریہ ان کا بھی, انہوں نے ہمیں جوائن کیا. یاسین آزاد صاحب, ذرا پولیٹیکل اسٹیبلٹی, سیاسی استحکام کے اوپر آئیے. سیاسی استحکام تو بہت ضروری ہے, احتساب بھی ضروری ہے, لیکن سیاسی استحکام بھی ضروری ہے. اس کے لیے کیسا نظام ہو جس کے اوپر باقی لوگ انگلی نہ اٹھا سکیں, اس کے لیے کوئی کنسنسس ہونا چاہیے, یا اس کے لیے ایک پہلے گرینڈ این آر او دے دیا جائے سب کو اور کہا جائے کہ اس کے بعد سب کے اوپر پراپر اطلاق ہوگا. موجودہ حالات میں تو کہتے ہیں جی مرغی پہلے یا انڈا, یہ تو معاملہ بظاہر کسی طرح سے حل ہوتا ہوا نظر نہیں آتا. آج پیپلز پارٹی کو گورنمنٹ دے دیں تو نون لیگ اور پی ٹی آئی جو ہے وہ اعتراض کرے گی, نون لیگ کی گورنمنٹ ہوگی تو پیپلز پارٹی اور پی ٹی آئی ایک جگہ پہ کھڑے ہوں گے. تو یہ تو ایک تکون کے اندر بس دو کردار ایک طرف ہوتے جائیں گے, ایک کردار کی پوزیشن یہی ہو جائے گی جو آج پی ٹی آئی کی ہے.
سر دیکھیں, سب سے پہلی بات یہ کہ ہمارے یہاں پارلیمانی نظام ہے, ہماری تمام پولیٹیکل پارٹیز اگر اپنے تمام ڈسپیوٹ کو پارلیمنٹ کے اندر بیٹھ کے طے کریں, جو صحیح فورم ہے, تو شاید معاملات کافی حد تک بہتر ہو جائیں. ہمارے لوگ جو ہے نا پارلیمنٹ کے اندر جو پارلیمنٹیرین کا کنڈکٹ ہے وہ اتنا آبجیکشنیبل ہے میرے نزدیک, جس کو الفاظوں میں بیان کرنا میرے لیے ذرا مشکل ہے. میں تو یہ بات کہتا ہوں کہ آج پاکستان کی جو اقتصادی صورتحال ہے, پاکستان تباہی و بربادی کے دانے پہ کھڑا ہے, عام آدمی کا جینا ہم لوگوں نے مشکل کر دیا, اور مہنگائی اتنے عروج پہ چلی گئی کہ آپ تصور نہیں کرتے کہ بندہ کہاں جائے کہاں نہ جائے, اس کا تو تصور بھی نہیں کیا جا سکتا. اب مہنگائی جب ہو رہی ہے جس میں کامن مین سفر کر رہا ہے, پاکستان کے 22 کروڑ عوام میں آپ دیکھ لیں کہ جو صورتحال اس وقت بن رہی ہے, میرے نزدیک 80% وہ لوگ ہیں جو غریب لوگ ہیں, جو بڑی مشکل کی زندگی گزار رہے ہیں. تو کیا جو جماعت اقتدار میں آتی ہے اس کی ذمہ داری یہی بن جاتی کہ وہ حالات کو بہتر کرے, اقتصادی صورتحال کو بہتر کرے؟ ایک طرف آپ کہتے ہیں کہ جی ہمیں اپنے اخراجات کم کرنے چاہیے. ابھی آپ سعودی عرب گئے تو 80 آدمیوں کا ایک ڈیلیگیشن لے کر چلے گئے, اور 80 آدمیوں کے ڈیلیگیشن میں جو خاتون اول ہیں ان کی فیملی کے لوگ بھی پورے کے پورے شامل تھے. کیا وہ کانفرنس اٹینڈ کرنے کے لیے 2-4-5 آدمی نہیں جا سکتے تھے؟ اتنا بڑا ڈیلیگیشن لے جانے کا جبکہ ہمارے ملک کے حالات اتنے خراب ہیں. تو حکمرانوں کا جو عیاشیوں کا معاملہ ہے, جو موجودہ حکومت سب سے زیادہ غریبوں کی بات کر رہی ہے, ان کا بھی جو طریقہ کار ہے, کل ان کے ہی جو ایڈوائزر ہیں نعیم الحق صاحب نے یہ کہا کہ ہمارے ہاں منسٹر مس یوز کر رہے ہیں اپنی پاورز کو, وہ پورے کا پورا پروٹوکول لے رہے ہیں, پورے کے پورے اخراجات اپنی جگہ پہ کر رہے ہیں. سمپل کوشچن یہ ہے کہ میں یہ کہتا ہوں کہ چور ڈاکو کی رٹ تو لگائیں, ہر آدمی اپنے گریبان میں منہ جان کے دیکھے کہ وہ بذات خود کیا ہے, لیکن معاملات جو ہیں مثلا سیاسی معاملات ہیں, اقتصادی معاملات ہیں، یہ تمام کے تمام کیا پارلیمنٹ کے اندر بیٹھ کے پارلیمنٹیرین اپنے معاملات کو طے نہیں کر سکتے؟ آج کی صورتحال دیکھ لیں،
لیکن یاسین آزاد صاحب یہ آپس کے معاملات کیسے ہیں؟ مجھے یہ نہیں سمجھ آتی، اگر کرپشن کے الزامات ہیں تو یہ آپس کے کیسے ہیں؟ آپ یہ بتائیے گا کہ جتنا کچھ رپورٹ ہوا ہے اس کے بیک ڈراپ میں، ایکچولی اور حتمی فیصلہ تو عدالتوں نے کرنا ہے یا جو بھی اکاؤنٹبلٹی کے ادارے انہوں نے کرنا ہے، آپ کو لگتا ہے کہ زرداری صاحب اینڈ گروپ کے ساتھ جو فیک اکاؤنٹس کی کہانیاں جڑی ہوئی ہیں وہ کم از کم اپنے بیانات کی سطح پہ اپنے جو ایویڈینس، وہ اگر کہیں چلو عدالتیں تو باعث دوں گی، یہ ادارے باعث دوں گے، کبھی وہ ایویڈینس جو ہے وہ سوشل میڈیا پہ لا دیتے کہ ہمارا اس سے کوئی تعلق نہیں، کبھی میاں نواز شریف اینڈ فیملی وہ جو ان سے ٹریل مانگی جا رہی تھی عدالتیں تو وہ دبا دیتی ہوں گی تو، لیکن وہ پبلک کر دیتے، سو اس کا کیا تعلق ہے سیاست سے؟ یہ تو بظاہر سیدھے سیدھے سوالات ہیں اور اس کے سیدھے سیدھے جوابات نہیں آنے چاہیے۔
لیکن سر جس طرح زرداری صاحب کا معاملہ ہے بالکل اسی طرح جہانگیر کے ان کے مالی سے بھی 4 کروڑ روپیہ نکلا، ڈائیور سے بھی پیسہ نکلا، آپ نے اس سلسلے میں تو کوئی انویسٹیگیشن نہیں کی کہ ان کے اکاؤنٹ میں پیسہ کون سے آیا۔
انویسٹیگیشن ہوئی
زرداری صاحب کا فیور نئی، انویسٹیگیشن کو ٹچ نہیں کیا گیا اس چیز کو، آئے دن تک وہ مالک سے جو پیسے نکلے یا ڈرائیور سے پیسے نکلے اس کی کوئی انویسٹیگیشن نہیں ہوئی۔ میرا رونا یہی ہے کہ آپ جب تک پوری ایمانداری اور دیانتداری کے بنا پر برابری کی سطح پہ
ٹھیک ہے، اگر جہانگیر ترین سے نکل جائیں یا جہانگیر ترین سے انویسٹیگیشن ہو جائے تو پھر زرداری صاحب سے یہ سوال پوچھنا جائز ہے؟
بالکل، میں یہ کہتا ہوں، دیکھیں زرداری صاحب کے خلاف پہلے بینکنگ کورٹ نے انویسٹیگیشن کی اور بینکنگ کورٹ کا کیس بنا، وہ بینکنگ کورٹ سے بیل پہ تھے، اس کے بعد آپ نے انہی کیسز کو نیب کے حوالے کر دیا، جی آئی ٹی بنی، جی آئی ٹی نے رپورٹ دی، جی آئی ٹی کی قانونی حیثیت کیا ہے؟ جب تک جی آئی ٹی جو کی رپورٹ جو ہے ایویڈنس کے اندر نہیں آ جاتی، ایویڈنس ایکٹ کے تحت اس کو پروڈیوس نہیں کیا جاتا، اس کی لیگل پوزیشن کو ثابت نہیں کیا جاتا، اس وقت یہ کہنا کہ کرائم ہے یا نہیں ہے میرے نزدیک قانونی اعتبار سے غلط ہے۔
ٹھیک ہے،
انویسٹیگیشن ہو بالکل فیئر طریقے سے ہو، لیکن اب میں یہ مثال دیتا ہوں کہ آج جب پاکستان کے لوگ کہتے ہیں کہ علیمہ خان کے پاس 1 اربوں روپیہ کہاں آیا، تو اس وقت وہ کہتے ہیں جی وہ کوئی پبلک اکاؤنٹ ہولڈر پوزیشن مینٹین نہیں کر رہی، تو یہ بات پھر مریم نواز کے لیے بھی آتی ہے کہ اس کے پاس کون سی پوزیشن تھی۔ میں سمپل یہ کہتا ہوں کہ ہم ایک دوسرے سے انتقام لیتے ہیں، ہم سیاسی طور پر ایک دوسرے کو دبا رہے ہیں، ہم سیاسی طور پر ایک دوسرے کو کرش کر رہے ہیں۔ میں یہ کہتا ہوں کہ آپ کریں انویسٹیگیشن کریں، اگر 2 کیس پریپرٹی کے خلاف بن رہے ہیں، 3 نون کے خلاف بن رہے ہیں، تو 2 ہی کم از کم پی ٹی آئی کے خلاف بھی بنا دیں، اس میں بھی لوگ بیٹھے ہوئے ہیں۔
ٹھیک ہے، آپ اس کو اس طرح سے بیلنسنگ فیکٹر آپ کے نزدیک وہ ہوگا۔ مہتاب حیدر صاحب بہت شکریہ آپ کا، ذرا اس کے معاشی پہلوؤں پہ پہلے بات کر رہے تھے، یہ جو احتسابی عمل ہیں زرداری صاحب کا، یہ اگر بیان میں آپ کے سامنے کوٹ کروں، یہ کہتے ہیں کہ یہ جو احتساب ہے اور معیشت ساتھ ساتھ نہیں چل سکتے، آلریڈی دباؤ ہے، اور اشارہ یہ ہے کہ چونکہ احتساب ہے تو سیاسی استحکام نہیں ہے، سیاسی استحکام نہیں ہے تو مارکیٹ بھی اسٹیبل نہیں ہے، سو کیسے امپیکٹ کر رہا ہے یہ پورا احتسابی عمل پاکستان کی معیشت کو جو آلریڈی بہت دباؤ میں ہے؟
دیکھیے، ایک تو میں آپ کو بتاؤں کہ یہ آپ احتساب کی عمل جو ہے اس سے کوئی بھی شعور انسان میں سمجھتا ہوں انکار نہیں کر سکتا، اصل میں جس چیز کی ضرورت ہے اور جو کہ پاکستان میں لیکنگ کرتی ہے وہ ہے اکاؤنٹیبلٹی اکراس دا بورڈ، اور ایک ایسے انداز میں اکاؤنٹیبلٹی جس پہ ٹرانسپیرنسی بھی ہو اور سب کو یہ محسوس ہو کہ ایک لیول پلینگ فیلڈ ان کے ساتھ جو ہے وہ پیش کی جا رہی ہے۔ پرابلم وہاں سے شروع ہوتی ہے کہ اس حکومت کے منسٹرز، آپ نے اگر کورٹ میں ایک ورڈکٹ دینی ہے آپ اس سے پہلے اس کے بارے میں اناؤنس کرنا شروع کر دیتے ہیں، آپ لوگوں کو کہنا شروع کر دیتے ہیں کہ فلاں 10 دنوں میں یا چند مہینوں میں جیل کے اندر چلا جائے گا، اس میں تو کوئی شک نہیں ہے کہ میں سمجھتا ہوں کہ اکاؤنٹیبلٹی جو ہے وہ ہونی چاہیے، وہ اکراس دی بورڈ ہونی چاہیے، لیکن وہ سب کے لیے ہونی چاہیے، اس میں جرنیل بھی شامل ہیں، اس میں پالیٹیشین بھی شامل ہیں، اس میں بیوروکریٹس بھی شامل ہیں، اس میں جرنلسٹ بھی شامل ہیں، سب کے لیے اگر اکاؤنٹیبلٹی ہے اور اکراس دی بورڈ ہو اور ٹرانسپیرنٹ انداز میں ہو اس سے کوئی پرابلم نہیں ہے۔ لیکن آپ یہ دیکھیں نا، اب پرابلم یہ ہے کہ جی اکاؤنٹیبلٹی ایک طرف چلا رہے ہیں، دوسری طرف اکنامک سلو ڈاؤن ہے۔ آپ مجھے یہ بتائیں کہ پاکستان میں کوئی بھی ایک بڑا بزنس مین جو ہے وہ ایسا نہیں ہے جس کے بارے میں، جب آپ لوگوں کو اس طرح سے ٹرائیں گے تو وہ جو اکنامک کے ایک ویل ہے اور جو چلنا چاہیے اسی ٹرانزیکشن کے نتیجے میں جو ہے وہ آپ کی اکنامک ایکٹیویٹی بھی جنریٹ ہوگی، اور جب ایکٹیویٹی جنریٹ ہوگی تو آپ کے ٹیکس ریویوز بھی آئیں گے اور باقی چیزیں بھی آپ چلیں گی، انویسٹمنٹ بھی اسی سے ہوگی۔ آپ فارن ڈائریکٹ انویسٹمنٹ لانا چاہتے ہیں تو آپ کو اپنے ڈومیسٹک انویسٹر کو سب سے پہلے اس کا جو کانفیڈینس ہے اس کو ریسٹور کرنا پڑے گا، تو آپ अकाउंटेबिलिटी को चलाएं, लेकिन अकाउंटेबिलिटी और इकोनॉमी को आप मिक्स ना करें।
ठीक है,
मुझे ऐसी कि वो पिछले ग्यारह महीनों में जो चीज भी उनके पास आती है वो कहती है कि पिछली गवर्नमेंट रिस्पॉन्सिबल है। भाई पिछली गवर्नमेंट रिस्पॉन्सिबल थी, लेकिन जहाँ से आपके पास आया है चीजें आप ये बताएं कि उसके बाद आपने कितनी इम्प्रूवमेंट। प्रॉब्लम ये है, इसकी मिसाल मैं ऐसी दूंगा कि पहाड़ी से पत्थर आ रहा है, आपको चाहिए था कि आप उसको रोकने की कोशिश करते, आप उसी तरफ से हो के तेजी से उसको नीचे की तरफ धक्का दे रहे हैं, तो ये एक प्रॉब्लम है जिसकी वजह से उनके ऊपर क्रिटिसिज्म आ रहा है।
तो लेकिन मेहताब साहब, पहाड़ी से पत्थर आता हुआ एक दफा तो जमीन को टच करेगा फिर ही जाके रुकेगा। पहाड़ से जो नीचे रोल होता हुआ पत्थर आ रहा है वो एक दफा तो बिल्कुल नीचे आएगा ना, उसके बाद ही फिर उसको संभालना पड़ेगा। अगर स्लाइड डाउन होता है
सर, प्रॉब्लम ये है कि आप उसकी स्पीड स्लो करने की कोशिश करते हैं, आप ये कोशिश करते हैं,
आपकी आवाज मेहताब साहब, हम आपको दोबारा डायल करते हैं अगर पॉसिबल हो तो, किसी ऐसे एरिया में हूँ जहाँ पे आपके सिग्नल ज़्यादा बेहतर हों ताकि हम आपको ज़्यादा अच्छे तौर पे सुन सकें। राव खालिद साहब, ज़रा आप इसके सियासी और मौशी असरात के ऊपर हम बात कर रहे हैं, सो क्या पॉलिटिकल इम्प्लिकेशंस हैं पूरे सिस्टम के लिए भी, गवर्नमेंट के लिए भी, और फिर पूरा जो अकाउंटेबिलिटी का निज़ाम है उसके लिए, ये आला सतही बड़े सतह की जो गिरफ्तारियाँ हैं और फिर उसके बाद जो एक सियासी इंतशार नज़र आता है, कैसे इम्प्लिकेट कर सकता है पूरे निज़ाम को और पूरे सिस्टम को?
देखिए असर इसमें तो कोई शक नहीं है कि ये बहुत एक इकोनॉमिकली भी और पॉलिटिकली भी ये दिन का दिन मुश्किल सूरत हाल बनती चली जा रही है। इकोनॉमिकली में भी वो एड्रेस कर भी रहे हैं, कुछ रिफॉर्म्स की बात है, एमएनएससी में कुछ उनको मिल जाती है रिलीफ, आईएमएफ का जैसे पैकेज मिल गया, सऊदी अरब से मिल गया, यूएई से मिल गया, फॉर द टाइम बींग आपको एक ब्रीदिंग स्पेस मिल गई है, उस पर आप आगे बिल्ड कर सकते हैं अच्छे स्ट्रिक्ट मेजर्स लेके, अपने बेल्ट टाइटनिंग करके और सही रास्ते पे डाल के, ये नहीं कि आप फिर अगले कर्ज के लिए सोचना शुरू कर दे। जहां तक पॉलिटिकल बात है, मेरा ख्याल है कि पॉलिटिकली कोई खतरा तो नहीं है ऐसा, कोई बहुत बड़ी मूवमेंट का खतरा नहीं है, कोई बहुत बड़ी रेजिस्टेंस का खतरा नहीं है, लेकिन स्टिल सियासी अफरा तफरी बहरहाल वो मैटर करेगी। जब इकोनॉमिक माशी सूरत बेहतर ना हो और साथ में सियासी तौर पर असर तफरी भी शुरू हो जाए तो वो फिर ऑब्वियसली वो इम्पैक्ट करती है चीजों को, तो जो इनके इकोनॉमिक मेजर्स हैं वो भी इम्पैक्ट हो सकते हैं उससे अगर सियासी असर तफरी थोड़ी बढ़ती है, लेकिन कोई बहुत बड़ी चेंज या इसके नतीजे में या बहुत बड़ी खराबी, छोटी मोटी गड़बड़ तो हो सकती है लेकिन बहुत बड़ी खराबी मुझे नजर नहीं आ रही।
फैयाज यासीन साहब, आपका एनालिसिस इसके पॉलिटिकल इकोनॉमिक जो रिपरकशंस हैं?
अच्छा साहब, देखें ये इसका डुअल रिलेशन है अकाउंटेबिलिटी का और इकोनॉमिक स्टेबिलिटी के साथ। जब आप अकाउंटेबिलिटी की बात करते हैं और अकाउंटेबिलिटी के थ्रू आप रेड टेपिज्म को कम करने की कोशिश करते हैं, आप करप्शन को कम करने की कोशिश करते हैं, तो आपकी ईज ऑफ डूइंग बिजनेस जो है वो इम्प्रूव होता है। आपके मुल्क में जो है वो फॉरन डायरेक्ट इन्वेस्टमेंट आती है। पाकिस्तान के अंदर प्रॉपर्टी राइट्स की क्या सिचुएशन है आपको पता है, यहाँ पे आप अपना प्लॉट लेके उसको छोड़ नहीं सकते, कब्जा किस तरह हो जाता है लाहौर के अंदर, इस्लामाबाद के अंदर, बाकी शहरों के अंदर। हमारे गवर्नर पंजाब जो सिटिंग है वो ऑन बोर्ड है, ऑन रिकॉर्ड है इन चीजों के बारे में अपना कमेंट करते हुए। इन चीजों के ऊपर जब अकाउंटेबिलिटी स्ट्रांग होती है तो बाहर का जो इन्वेस्टर है उसको उसको लगता है कि मेरा जो पैसा है, मेरा जो सरमाया है वो महफूज रहेगा और आपकी इकोनॉमी जो है वो इम्प्रूव होती है। जहां तक पॉलिटिकल ये जो अकाउंटेबिलिटी की बात है, देखिए मुशर्रफ के दौर में जब ये नैब को इसकी करंट फेज में बनाया गया था, इससे ज्यादा ये हलचल हो रही थी, लोगों को उठाया भी जा रहा था, प्ली बार्गेनिंग भी हो रही थी, सब कुछ हो रहा था, उसके बावजूद जो इकोनॉमी आपकी वो थ्राइव कर रही थी। जो इन्वेस्टर आपका होता है उसको स्टेबिलिटी चाहिए होती है, सिस्टम की स्टेबिलिटी चाहिए होती है, पॉलिसीज का तसलसल चाहिए होता है। आपकी 10 दफा गवर्नमेंट गिने, आप गिरे, आपकी 10 दफा गवर्नमेंट बने, अगर आपकी पॉलिसीज के तसलसल को हम इंश्योर कर सकते हैं तो मेरा ख्याल है पीपल विल बी रेडी टू इन्वेस्ट देयर मनी इन पाकिस्तान। दूसरी चीज जो है, एक इंटरनेशनल कंसोर्शियम है ओपन गवर्नमेंट पार्टनरशिप के नाम से, फिलीपीन ने, अब उसका उसका एक ही मकसद होता है कि आप अपने सिस्टम्स को ट्रांसपेरेंट करते हैं, आप अपने इदारों को ट्रांसपेरेंट बनाते हैं। फिलीपीन की एग्जांपल हमारे सामने, 2011 से 2013 के दरमियान में उन्होंने अपना वो प्रोग्राम को इम्प्लीमेंट किया, 2 सालों के अंदर 50% इम्प्रूव हुई है उनकी फॉरेन डायरेक्ट इन्वेस्टमेंट, 64 पॉइंट उनका ईज ऑफ डूइंग बिजनेस जो स्कोर है वो इम्प्रूव हुआ है। ये फर्क पड़ता है जब इदारों के अंदर आप ट्रांसपेरेंसी को लेकर आते हैं और अकाउंटेबिलिटी को लेकर करते हैं। पॉलिसीज का तसलसल अगर ये जैसे वो मिसाके मोशत की बात जो होती है, अगर वो इंश्योर किया जा सके, मेरा नहीं ख्याल कि पाकिस्तान की इकोनॉमी में जितना पोटेंशियल है, जितनी रेजिलियंस है,
ہمیں کسی بھی چیز کی فکر کرنے کی ضرورت ہے اس معاملے میں.
مہتاب حیدر صاحب سے دوبارہ رابطہ ہو گیا, ان کی بات منقطع ہو گئی تھی, ان کے چونکہ سگنل زیادہ اچھے نہیں تھے. سو مہتاب صاحب, اگین معیشت کا تعلق اس پورے اس عمل کے ساتھ, فیاض یاسین صاحب کا یہ کہنا ہے کہ اگر احتسابی عمل فیئر ہو, ٹرانسپیرنٹ ہو, تو بلکہ معیشت آگے بڑھتی ہے, باہر سے بھی انویسٹرز کا, سرمایہ کاروں کا اعتماد جو ہے وہ بحال ہوتا ہے, یہ عمل اس کو نقصان نہیں پہنچاتا ہے. جی مہتاب صاحب,
بیسیکلی تو یہ ٹھیک کہہ رہے ہیں جی, ان کی بات سے میں اتفاق کرتا ہوں, لیکن اس میں بہت سے اِفس اینڈ بٹس ہیں نا. اگر یہ عمل جو ہے ٹرانسپیرنٹ ہو, اگر لیول پلینگ فیلڈ ہو, تو ڈیفینیٹلی اس کے نتیجے میں ایک جو ٹرسٹ ہے وہ ڈیفینیٹلی کم ہوتا ہے اور ٹرسٹ بلڈ ہوتا ہے. لیکن اگر آپ جو ہے وہ اس انداز میں چلائیں کہ وہ پروسیس جو ہے وہ پولیٹیکل ڈیٹرمنیشن نظر آ رہا ہو, اس کے نتیجے میں جو ٹرسٹ پہلے سے موجود ہے اس میں بھی کمی آنی شروع ہو جاتی ہے. اس سے پہلے میں آپ سے یہ بات کر رہا تھا کہ آپ دیکھیں نا کہ آپ یہ کہتے ہیں کہ ہم نے اکانومی کو جو ہے ہم اس کو دیکھنے کی کوشش کر رہے ہیں. میں آپ فکر دیتا ہوں, سال کا جو بجٹ ڈیفیسٹ ہے جو کہ آپ کے ٹیکس ریونیوز اور ٹوٹل ایکسپینڈیچر کے درمیان گیپ ہے, جو پاکستان کی ہسٹری کا ایبسلیوٹ نمبر سب سے زیادہ ہوتا ہے, اس کی وجہ یہ ہے کہ آپ کا ٹیکس ریونیو میں سب سے بڑا شارٹ فال ہے, اور آپ اپنے ایکسپینڈیچر کو باتیں آپ کر رہے ہیں, آپ آسٹریلیا کی بات کر رہے ہیں, لیکن آپ اس کو کنٹین کرنے میں جو ہے وہ کامیاب نہیں ہوئے. اس کی وجہ سے پاکستان کا سب سے بڑا بجٹ ڈیفیسٹ کا فکر آ رہا ہے, اور یہ ان کے جو ہے وہ 11 اور 12 مہینے کی حکومت کے دوران ہوا ہے. تو اس لیے پرانوں کو بلیم کریں, میں نہیں کہتا کہ انہوں نے کوئی بہت اچھی اکانومی کوئی جو ہے ان کے حوالے کر دی گئے, لیکن ان کا پرابلم یہ ہے کہ انہوں نے اس کو مزید بدتر کر دیا ہے, اس میں مزید جو ہے پرابلم جو ہے وہ لے کر آ گئے ہیں. ٹھیک ہے, کرنٹ اکاؤنٹ ڈیفیسٹ میں ان کو جو ہے امپورٹ کمپریشن میں کی ہے, لیکن وہ بھی جتنی تیزی سے ہوئی گئی اتنی تیزی سے نہیں ہوئی. اسی وجہ سے آپ کو آئی ایم ایف کے پاس واپس جانا پڑا ہے, اور آئی ایم ایف کے پاس واپس جانے کی صورت میں اگلے سال کا جو سب سے بڑا چیلنج ہوگا یہ ہوگا کہ آپ کو ایس بی آر کا ایک بہت بڑا ریونیو ٹارگیٹ ہوگا, اور جو چیلنج ہوگا حکومت کے لیے کہ اس بڑے ریونیو ٹارگیٹ کو حاصل کریں. ورنہ کیا ہوگا, ریونیو ٹارگیٹ نہیں حاصل کر سکیں گے تو دوبارہ سے جو ہے وہ آئی ایم ایف کا پروجیکٹ ہو جائے گا. یہ ساری صورتحال ہے, اس سناریو میں ہمیں جو ہے وہ چیزوں کو دیکھنے کی ضرورت ہے, اور اگر آپ نے اکاؤنٹیبلٹی کرنی ہے اکراس دی بورڈ کریں, سسٹم کو امپروو کریں. لیکن اگر آپ کے منسٹر پہلے سے کورٹ کی ورڈکٹ کے بارے میں بتانا شروع کر دیں گے,
اس میں شک و شبہات پیدا ہوں گے. بہت شکریہ مہتاب حیدر صاحب, آپ نے اس کے معاشی زاویوں پہ بات کرنے کے لیے آپ ہمارے ساتھ موجود رہے, آپ کا بہت شکریہ. اور یاسین آزاد صاحب, میں بلکہ بتایا گیا کہ ان کی لائن ڈراپ ہو گئی. راؤ خالد صاحب, اب آتے ہیں ذرا آخری اس کا یہ فیز ہے کہ ایک رد عمل باہر لا رہا ہے وکلا. آپ کو معلوم ہے کہ باقاعدہ ان کی طرف سے یہ انتباہ جاری کیا گیا ہے کہ ملک گیر تحریک شروع ہوگی. علی احمد کر صاحب جیسے جو وکیل لیڈر ہیں, انہوں نے یہ کہا گیا کہا ہے کہ اگر جسٹس فائز عیسیٰ کے خلاف یہ پیٹیشن یا سپریم جوڈیشل کونسل میں جو ریفرنس ہوتا ہے یا ان کو سیک کرنے کی کوشش کی گئی, سو سخت احتجاج ہوگا. دوسری طرف پاکستان پیپلز پارٹی, پاکستان مسلم لیگ نواز, مولانا فضل الرحمان یہ پہلے ہی اندیا دے چکے ہیں کہ عید کے بعد جو ہے وہ اسلام آباد میں دھرنا دیں گے یا گھیراؤ کریں گے یا بہت بڑے احتجاجی ریلیاں شروع کریں گے. زرداری صاحب کہہ چکے ہیں کہ اب تو حکومت کے جانے کا وقت آ گیا ہے. سو یہ سارا کچھ جو اکاؤنٹیبلٹی کے اندر سے ہو یا پولیٹیکل رائیولری کے سبب ہو, کیا آپ کو تبدیلیاں آتی نظر آ رہی ہیں آئندہ کچھ عرصے میں؟
دیکھیں, جو پولیٹیکل موومنٹ کی آپ بات کر رہے ہیں نا, وہ تو جب بھی ان کا پہلا اجلاس ہوا تھا جب رمضان شریف میں, مریم بھی آئی تھی اس میں, تو مسلم لیگ نے اس وقت ڈسکس کر لیا تھا اپنے آپ کو, بہت زیادہ انٹرسٹ شو نہیں انہوں نے کیا. پیپلز پارٹی بھی وہ کہہ رہی تھی کہ عید کے بعد یہ اپنا اے پی سی بلائیں, ہم ایجنڈا دیکھیں گے تو پھر اس سے کریں گے. تو میرا بھی خیال کہ بہت زیادہ کچھ چانس ہے ان کے اکٹھا ہونے کا, اور کسی تحریک
کو پبلک سپورٹ ہے اس وقت, خاص طور پہ اگر مبینہ بدعنوانی کے مقدمات میں نواز شریف صاحب کو سزا ہوئی ہے یا زرداری صاحب اریسٹ ہوئے ہیں, سو عوام کو کنسرن ہے, وہ ان دونوں پارٹیوں کے لیے سڑکوں پہ آ سکتے ہیں ان کی کال پہ؟
سڑکوں پہ میرا نہیں خیال کوئی بھی پارٹی اس وقت اس پوزیشن میں ہے کہ لوگوں کو سڑکوں پہ نکال سکے. لوگوں کی حالت پچھلے 15-20 سال میں ایسی ہو گئی ہے, اور مالی مشکلات کے باعث اور جس قسم کی مہنگائی کا سامنا ان کو رہا ہے, جس قسم کے مسائل کا سامنا رہا ہے مختلف سطحوں کے اوپر, ایڈمنسٹریشن کے ہاتھوں, پولیس کے ہاتھوں, پٹواری کے ہاتھوں, اور پھر باقی جو مسائل ہیں اس میں لا اینڈ آرڈر کی سچویشن اتنی سیریس رہی خراب ہمارے یہاں,
तो वो मेरा भी ख्याल कि किसी कोई ऐसा स्लोगन उनको अट्रैक्ट करेगा अंदर अंदर आप बिल्कुल ही उनको बंद गली में खड़ा कर दें, उनके जब समझ आ जाएगा कुछ नहीं हो सकता तो वो शायद कोई निकल आए, अदरवाइज कोई चांस नहीं है इस तरह से, कोई मैथ मूवमेंट का इस तरह से चांस नहीं है। तो जो हमारे ट्रेडिशनल जो रिवायती जब तहरीक चलती है और उसमें जो इंग्रेडिएंट्स होते हैं, अगर वो क्लास की हम बात करें तो उसके पूछे पीछे पूरा एक प्लान था जिसमें अमेरिका से लेके तो हमारे लोकल जो एस्टेब्लिशमेंट के लोग थे वो शामिल थे उसमें, पूरे मुशर्रफ को साइडलाइन करना था, कॉर्नर करना था, उसके बाद फर्क करना था और वो प्रोसेस हुआ पूरा उस तरह से। तो अब ये वकला भी अपनी ताकत आजमा के देख लो, जब पीछे के कोई नहीं खड़ा होगा पुष्ट पनाही करने के लिए, तो ये चार दिन टकरे मार के ये भी आराम से बैठ जाएंगे। दूसरा मुझे समझ नहीं आती किस बात पे प्रोटेस्ट कर रहे हैं। एक कॉन्स्टिट्यूशनल राइट है प्रेसिडेंट का, उसने एक्सरसाइज किया है, सुप्रीम जुडिशियल काउंसिल में कॉन्स्टिट्यूशनल राइट है वो एक्सरसाइज करेगी, तो उसमें एहतजाज किस बात पे हो रहा है बुनियादी तौर पर। वो अगर FBR का केस भी है तो FBR को भेज देंगे, वो तहकीक कर लेगा उसकी, एसेट बियॉन्ड मीन्स का केस है या नॉन डिक्लेरेशन का केस है, तो उसमें इतनी क्या प्रॉब्लम आ रही है कि सिर्फ एक ही जज है वहां पे सुप्रीम कोर्ट में जिनके बारे में उनका ख्याल है जो जमहूरियत पसंद भी है और जो सच्ची बात करते हैं, बाकी सब वहां पे जो है वो शायद मेरिट पे नहीं आए हुए। तो ये मेरा ख्याल एक नॉनसेंस है जिसको बिला वजह उसको कंट्रोवर्शियल बनाने की कोशिश की जा रही है सुप्रीम कोर्ट को, सुप्रीम जुडिशियल काउंसिल को इस तरीके से। तो मुझे भी बहुत ज्यादा को नजर
कोई ना वकीलों की तरफ से ना सियासी जमातों की तरफ से बड़ा शो। यासीन आजाद साहब, आपके ख्याल में वकील या वकीलों की जो तंजीमें हैं क्या उसी इत्तेहाद और यकजहती के साथ ये सड़कों को गरमा सकते हैं जैसे मुशर्रफ के दौर में चीफ जस्टिस इफ्तिखार चौधरी की बहाली के लिए हुआ था? कोई इस तरह का चैलेंज हुकूमत के लिए आ सकता है?
सर देखें, पहली बात यह है कि जो हमने 14 तारीख की स्ट्राइक का ऐलान किया है वो एक किस्म का मॉरली सपोर्ट हम कर रहे हैं ऑनरेबल सुप्रीम कोर्ट को कि किसी किस्म का अगर किसी कारनर से किसी किस्म का कोई प्रेशर है आप उसको इग्नोर करके रेफरेंस को मेरिट पर डिसाइड कर दें। मेरा जैसे कि मैंने पहले भी कहा, अभी फिर रिपीट करता हूँ कि मैं कहता हूँ कि मेरी प्रोफेशनल लाइफ में ये जो रेफरेंस दाखिल किया ये जो हमारी मौजूदा हुकूमत है उसकी मर्जी से दाखिल नहीं हुआ, ये उन लोगों की मर्जी से दाखिल हुआ जिसमें जस्टिस साहिबा ने और सुप्रीम कोर्ट ने फैजाबाद दरनी में के मामले में जजमेंट दिया था जिसमें इफाज पाकिस्तान के मुतालिक कहा था कि आपने ये गलत काम किया। हुआ ही क्या कि पहले रिव्यू फाइल किया हमारी इफाज पाकिस्तान ने कि जस्टिस साहिबा सुप्रीम कोर्ट के जजमेंट में जो हमारे खिलाफ रिमार्क दिए गए उनको ख़त्म करें। उसके बाद डिफेंस मिनिस्ट्री ने भी रिव्यू फाइल की, आज तकरीबन 7 के करीब रिव्यू पिटिशन बिफोर द सुप्रीम कोर्ट पेंडिंग है। ये रिव्यू दाखिल होने के बाद ये जो रेफरेंस फाइल किया गया हम इसको मेलाफाइडी कहते हैं ऑन द पार्ट ऑफ गवर्नमेंट जो किसी के कहने पे कर रही है। हम ये कहते हैं कि फैज साहब की शख्सियत वो शख्सियत है जो 12 मई में जब वकला पे तबाही और बर्बादी आई तो जस्टिस फैज साहब ने किसी और का साथ नहीं दिया, वकला का साथ दिया। आपको याद होगा कि नवाज शरीफ के दौर में बलोचिस्तान के हवाले से जो हजारा बराबरी के सिलसिले में एक रिपोर्ट दी गई थी वो भी जस्टिस फैज साहब ने कहा था और उसने कहा था कि ये गलतियां इंतजामिया ने की, वो भी अपनी जगह पे है। उसके बाद फैजाबाद धरना का केस है। मैं ये कहता हूँ कि ये सिलसिला जब आपने ये कहते हैं कि ये प्रॉपर्टी उनकी बेगम के नाम पे है जिनकी ड्यूल नेशनलिटी है, वो लंदन में रहती हैं, बहुत अमीर घराने से उनका ताल्लुक है, तो पहले प्रॉपर्टी अगर उनके है तो FBR वालों ने जब नोटिस उनको दिया था तो FBR की ड्यूटी ये थी कि उस नोटिस को देने के बाद अगर नियत फिर फर्दर इन्वेस्टिगेशन करते, मामला को आगे करते, पहले ये देखते कि ये पैसा क्या पाकिस्तान से गया या लंदन में जो वो कारोबार करते हैं उसमें से उन्होंने ये प्रॉपर्टी खरीदी। उसमें जस्टिस फैज साहब के जब उनकी बेगम इंडिपेंडेंट है, जस्टिस फैज साहब के दो बेटे इंग्लैंड के अंदर मुलाजमत करते हैं वो इंडिपेंडेंट है, जैसे फैज साहब की शख्सियत वो है जिनके वालिद ने कायद आजम को कोटा में अरबों रुपए की प्रॉपर्टी रेजिडेंसी जो है वो गिफ्ट की थी, वो मामूली फैमिली नहीं बहुत बड़ी फैमिली है।
सही।
मैं ये कहता हूँ कि सुप्रीम कोर्ट के 3 जज साहिबान ने दिया, आपने एक आदमी को टारगेट क्यों बनाया? और आज मैं ये कहता हूँ کہ فیصل واڈا کے خلاف سندھ ہائی کورٹ میں کیس داخل کر دیا گیا ہے.
داخل کر سکیں جی.
بالکل سے قرضہ لیا ہوا ہے, کھا گئے. 17 کے قریب باہر کی پراپرٹی ان کی شو کی گئی.
ٹھیک ہے.
جانویر سلیم کی پراپرٹیاں باہر ہیں.
ٹھیک ہے. صاحب کا اگین ایک بار یہ فوکس ہے کہ صاحب کا احتساب کوئی لیبلنگ نہیں ہونی چاہیے. بہت شکریہ.
میں یہ کہتا ہوں
آپ کا بالکل وقت ختم ہوا جاتا ہے. آپ کا بہت شکریہ تمام پینلسٹ کا جنہوں نے ہمیں جوائن کیا. پروڈیوسر تھی فائزہ بخاری. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
پروگرام ہے سائنس اور ٹیکنالوجی, اور آج ہم آپ کو لے کر جائیں گے امریکہ کی ریاست واشنگٹن کے شہر سیئٹل میں, جہاں پر ایک عمارت کی تعمیر نے دنیا میں سب سے زیادہ ماحول پسند دفتری عمارت کا نام حاصل کر لیا ہے. یہ بلٹ سینٹر ہے. یہ عمارت اپنی ضرورت کی بجلی خود بناتی ہے اور اپنا ہی پانی بھی استعمال کرتی ہے, کیونکہ یہاں پر چھت پہ برسنے والے بارش کے پانی کو جمع کر لیا جاتا ہے. اس عمارت کا افتتاح 2013 میں ارتھ ڈے کے موقع پر کیا گیا تھا. بلٹ سینٹر کو لیونگ بلڈنگ یعنی زندہ عمارت کا نام بھی دیا گیا ہے. نتاشا موزگوایا نے اس عمارت کا خود دورہ کیا تاکہ خود اس بات کا جائزہ لے سکیں کہ آخر اس میں اتنی غیر معمولی بات ہے کیا. موزگوایا کے اس دورے کو رپورٹ کی شکل دی این آر آئیز نے. 6 منزلہ عمارت کی چھت معمول سے ہٹ کر بہت بڑی ہے, اور جس کی وجہ سے اس کی شکل غیر معمولی دکھائی دیتی ہے. شہر میں موجود دوسری اوسط کمرشل عمارتوں کے مقابلے میں یہ 82% کم توانائی صرف کرتی ہے, اور کہا جاتا ہے کہ یہ کام کرنے کے لیے بھی ایک خوشگوار جگہ ہے. لیکن بلٹ سینٹر کو ڈیزائن کرنے والے محض ایک بہتر ماحول والی دفتری عمارت نہیں بنانا چاہتے تھے, جیسا کہ اس کے بجلی کے بل زیادہ نہ ہوں, بلکہ وہ بلٹ سینٹر کو ایک ایسی جگہ بنانے کے خواہاں تھے جو ایک فعال تجربہ گاہ کی طرح کام کرے. ایک ایسا ماڈل دفتر ہو جو اپنے منفرد انداز کی وجہ سے دنیا بھر میں جدت پسند ماحولیاتی انجینئرنگ کو بھی متاثر کر
سکے.
بلٹ فاؤنڈیشن کے صدر ڈینس ہیز کہتے ہیں کہ ہم یہ ثابت کرنے کی کوشش کر رہے ہیں کہ معمول کے ایک دفتر میں روایتی انداز میں کام کرنے والوں کے ساتھ ساتھ ماحولیات کو منفی اثرات سے بچانا بھی ممکن ہو سکتا ہے. ماحول پسند اور ماحولیات کے علم بردار ڈینس سیز اس تصور کے بانی ہیں. انہوں نے 1970 میں پہلے ارتھ ڈے کے لیے رابطہ کار کے طور پر کام بھی کیا تھا.
بلڈنگز کنزیوم اباؤٹ 3/4 آف آل الیکٹریسٹی, اینڈ الیکٹریسٹی از دی بگیسٹ سورس آف.
بلٹ فاؤنڈیشن کے صدر ڈینس سیز کہتے ہیں کہ عام طرح بنائی ہوئی عمارتیں کل استعمال ہونے والی بجلی کا تقریباً 1/3 حصہ خرچ کر لیتی ہیں, اور بجلی گرین ہاؤس گیسوں کے اخراج کا سب سے بڑا ذریعہ بھی ہے. اگر ہم اپنے کرۂ ارض کو بھون نہیں دینا چاہتے تو ہمیں اپنے طرز تعمیر میں انتہائی تبدیلی لانا ہوگی. بلٹ سینٹر کی تعمیر میں ٹھوس لکڑی, کنکریٹ اور سٹیل کا استعمال کیا گیا ہے. اس عمارت میں استعمال ہونے والی 100% توانائی سولر پینلز یعنی شمسی پینلز کی مدد سے پیدا کی جاتی ہے. 575 سولر پینلز کو چھت پر نصب کیا گیا ہے. پھر عمارت کو ٹھنڈا کرنے کے لیے ہوا کا استعمال کیا جاتا ہے. کھڑکیاں اس وقت خود بخود کھل جاتی ہیں جب عمارت کے اندر اور باہر کے درجہ حرارت میں فرق پڑتا ہے. پھر گرم پانی سے بھری ٹیوبوں کی مدد سے عمارت کو گرم کیا جاتا ہے. سیئٹل میں بارش بھی بہت زیادہ ہوتی ہے جو اس نظام میں بڑی معاون ہے.
All of our water for all purposes, including drinking water and coffee, all the way down to flushing toilets.
بلٹ فاؤنڈیشن کے صدر ڈینس ہیز کہتے ہیں کہ اس ہماری عمارت میں پانی کی تمام ضروریات بارش کے اس پانی سے پوری کی جاتی ہیں جو عمارت کی چھت پر گرتا ہے اور جس کو ہم خود استعمال کے قابل بناتے ہیں. اس عمارت کے غسل خانوں میں پانی کی بجائے فوم کے ساتھ صفائی کرنے کا عمل نئے ماحولیات پسندوں کو حیران کرتا ہے. لیکن اس عمارت کی بعض تعمیری خصوصیات بھی یہاں آنے والوں کو حیرت سے دوچار کرتی ہیں. یہاں شیشے کے اندر بنا ہوا زینہ ایک ایسی ہی چیز ہے جسے ارریزسٹیبل کہا جاتا ہے, یعنی یہ ایک ایسی چیز ہے جو ممکن ہی نہیں کہ آپ اس سے متاثر نہ ہوں.
بلٹ فاؤنڈیشن کے صدر ڈینس ہیز کہتے ہیں
سپر ایفیشنٹ بلڈنگز ہیو ٹو بی ڈیزائنڈ فار پرٹیکولر لوکیشن سو دس از اے بلڈنگ دیٹ واز ڈیزائنڈ فار سیاتل اٹ وڈ ناٹ ورک
صدر ہیز کہہ رہے ہیں کہ مخصوص مقامات کے لیے انتہائی کارآمد عمارتیں بنانا چاہیے یہ عمارت سیاتل کے اعتبار سے تیار کی گئی ہے ماسکو میں اس انداز میں یہ کارآمد ثابت نہیں ہو سکتی جیسے سیاتل میں اسی طرح یہ ریو ڈی جنیرو میں بھی کامیاب نہیں ہوگی لیکن سیاتل شہر کے ماحول کے اعتبار سے یہ بہترین ہے گزشتہ چند برسوں میں دنیا بھر سے ہزاروں کی تعداد میں پیشہ ور افراد اس جدید عمارت کا دورہ کر چکے ہیں اور وہ اس کو دیکھ کر نہ صرف لطف اندوز ہوتے ہیں بلکہ اس کی تعمیر سے بہت کچھ نیا بھی سیکھتے ہیں تو سائنس اور ٹیکنالوجی سے آج بس اتنا ہی بہجے چلانی اردو وی او اے واشنگٹن
یہ وائس آف امریکہ